आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आकाश भन्दा चौडा छ, सागर भन्दा गहिरो छ, पहाड भन्दा अग्लो छ,
तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम। अन्तै समय स्थिर रहिरहने, कसैलाई धोका नदिने, तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम, यसको प्रेम।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार अनि जय मसीह तपाईँ सबैलाई। अनि तपाईँ सबैलाई आजको यो बाइबल अध्ययन कार्यक्रममा पनि हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी नयाँ नियमको मती भन्ने पुस्तक 4:1-11 शास्त्र अध्ययन गर्नेछौ। यहाँ हामी देख्नेछौ येशु प्रभुलाई परीक्षा। आउनुहोस्, मतीको पुस्तकको निरन्तरतालाई हामी पछ्याउ। येशु हाम्रो बीचमा जन्मन र हामीसँग पहिचान हुन स्वर्गीयबाट पृथ्वीमा आउनुभयो। उहाँ अरू सामान्य बच्चाहरू जस्तै हुर्किनुभयो, बढ्नुभयो। खालि उहाँ निष्कलंक पापरहित हुनुहुन्थ्यो। अहिले उहाँको बप्तिस्मा उहाँ हामीसँग पहिचान हुनुभएको छ। उहाँले हाम्रा पापहरू आफैमाथि लगाउनुभयो। अहिले उहाँ परीक्षित हुन गइरहनु भएको छ, किनभने त्यहाँ केही खास प्रश्नहरूको उत्तर दिन आवश्यकता छ। के राजा परीक्षामा उभिन सक्नुहुन्छ? र उहाँ त्यसमा विजय हुन सक्नुहुन्छ। परीक्षा शब्दसँग दुई खालका अर्थहरू छन्। पहिलो, खराबीतिर प्रलोभन गर्नु वा उत्तेजित गर्नु। हामी हरेकमा केही त्यस्ता कुराहरू छन् जुनले हामीलाई खराब गर्नतिर र खराबीतिर समर्पण गर्न झुक्न बाध्य गराउँछ। तर यो चाहिँ येशूमा कति पनि सत्य थिएन। युहान्ना 14 अध्यायको 30 पदमा भनिएको छ, संसारको शासक आउँछ, त्यसको मसँग केही छैन। उहाँ पवित्र, निर्दोष, निष्कलंक, पापबाट अलग हुनुभएका व्यक्ति हुनुहुन्थ्यो। त्यसकारण मलाई लोटाउने, मलाई गिराउने परीक्षा भन्दा येशूको परीक्षा एकदम भिन्नै बेग्लै हुनु पर्थ्यो, अर्थात अझ ठूलो खालको परीक्षा हुन आवश्यकता थियो। अनि दोस्रो परीक्षा, याकुब 1:13 पद अनुसार परमेश्वर कुनै पनि खराबी कुराबाट परीक्षा गर्नुहुन्न। तापनि हामीलाई भनिएको छ उत्पत्ति 22 अध्यायको 1 पदमा कि परमेश्वरले अब्राहमलाई ठूलो जाँच गर्नुभयो। यसको मतलब परमेश्वर अब्राहमको विश्वासको जाँच गरिरहनु भएको थियो। अहिले येशू सर्वप्रथममा परीक्षित हुनुहुनेछ। के येशू प्रभु परीक्षामा गिर्न सक्नुहुन्थ्यो? म निश्चय साथ भन्दछु कि कदापि यो हुन सक्दैन। यदि येशू प्रभु परीक्षामा गिर्नु भएको भए तपाईँ र मसँग खास उद्धारकर्ता कति पनि छैन। सम्भव तपाईँ सोचिरहनु भएको होला, येशू परीक्षामा गिर्न सक्नु भएन भने के उहाँको परीक्षा वैदिक र सत्य परीक्षा थियो? म तपाईँलाई भनौँ, उहाँको परीक्षा तपाईँ र मेरो भन्दा कति ठूलो थियो। अनि त्यस महान परीक्षाले ख्रिष्ट येशू नकली नहुनु भएर उहाँले दावी गर्नु भए झैं उद्धारकर्ता जीवित परमेश्वर हुनुहुन्छ भन्ने कुराको सिद्ध गर्यो, किनकि उहाँ त्यस विशाल परीक्षामा विजय हुनु भयो। म यसको सानो उदाहरण दिएर स्पष्ट पार्न चाहन्छु। मलाई याद छ, धेरै वर्ष पहिले हाम्रो घरदेखि 2 किलोमिटर टाढामा राजमार्गमा पुल निर्माण काम शुरू भयो, जुनले आसपासका स्थानीय बासिन्दाहरूलाई धेरै खुशी तुल्याएको थियो। कारण वर्षमा खोला तर्न नसकेर कहीँ पनि जान एकदमै मुस्किल भइरहेको थियो। यातायातका सवारी साधनहरू पनि वर्षमा चल्न नसकेर धेरै जनताहरूलाई असुविधा भइरहेको थियो। निर्माण कार्य 1 वर्षसम्ममा सिद्धिन लागेको थियो। सबै गाउँलेहरू अति नै धेरै खुशीको आभास गरिरहेका थिए। तर अन्तिम चरणमा ठूलो मेसिनले जोड जोडले प्रहार गर्दै पुलमाथि प्रहार गर्न लागियो, घनाले फलाम पिटेको जस्तै। त्यसको आवाज निकै टाढाको दूरीसम्म पनि सुनिन्थ्यो। एकजना बाजेको चित्तै बुझेनछ र गएर इन्जिनियर प्रमुख इन्जिनियरलाई सोधिहाल्नु भएछ, इन्जिनियर बाबु यो के गरिरहनु भएको, यो के गरिरहनु भएको? इन्जिनियरले भने, पुलको जाँच गरेको नि? फेरि उहाँले निरन्तर आफ्नो प्रश्न अगाडि बढाउनुभयो। यो त टुटाउने प्रयास हो कि के हो? इन्जिनियरले अलिक झर्किँदै भने, निश्चय नै यसको टुटाउने तोड्ने प्रयास होइन, यो हाम्रो प्रयास होइन, हामी यसलाई जाँच परीक्षण गरिरहेका छौं यो प्रमाण गर्नलाई कि यो टुट्न वा भाँचिन सक्ने छैन। म तपाईँलाई भनौं, बस त्यही कारणको लागि प्रभु येशू परीक्षित हुनुभयो, यो सिद्ध गर्न, प्रमाणित गर्न कि उहाँ टुटिन्न, गिर्न, असफल हुन सक्नुहुन्न। त्यसकारण उहाँको जाँच परीक्षा हाम्रो भन्दा महान छ, हामीले सहन सक्ने एक सीमा हुन्छ। तपाईँ मलाई क्षमता भन्दा अधिक धेरै परीक्षण दिनुहुन्छ, तपाईँ चाप दबाव सिर्जना गरी दिनुहुन्छ र अन्त्यमा म पराजित हुँदछु, असफल हुँदछु। अनि यो तपाईँको सम्बन्धमा पनि एकदम सत्य छ। तर यद्यपि दबाव र चाप निरन्तर बढ़िरहे तापनि ख्रिष्टलाई त्यसको कुनै असर परेन, हामी भए त्यसमा पतित हुनेथ्यौं। अर्को यो परीक्षाको खास चाखलाग्दो पक्ष, अदनको बगैंचामा हब्बालाई गरिएको परीक्षासँग एकदम विपरीतको छ। ख्रिष्टलाई उजाड स्थानमा परीक्षा गरियो, जबकि हब्बालाई बगैंचामा परीक्षा गरिएको थियो। आउनुहोस्, मती 4:1 हेर्दै हामी अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड स्थानमा लगिनुभयो। लुका 3:23 अनुसार आफैले बप्तिस्मा लिनुहुने बेलामा येशू लगभग 30 वर्ष हुनुभएको थियो।
बप्तिस्मा लिने बित्तिकै येशु शैतानबाट यहाँ दियाबोलस भनेर उल्लेख गरिएको छ, त्यसबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाड स्थानमा लगिनुभयो। पापरहित ख्रिष्ट पूरा तवरले मानिस बन्नको निम्ति उहाँले मानिसमा आउने सबै परीक्षाहरूको अनुभव गर्न आवश्यक थियो। तर उहाँ स्वयं परमेश्वर हुनुभएकोले त्यस्ता विशाल परीक्षाबाट उहाँ विजयी हुनुभयो। हाम्रो विश्वास शुद्ध र बलियो होस् भनेर ख्रिष्टमा विश्वास गर्ने हामी सबैलाई जाँच्न र परीक्षा गर्न परमेश्वरले शैतानलाई कहिलेकाहीँ केही अधिकार दिनुहुन्छ। नयाँ नियममा दुई किसिमका परीक्षाहरू छन्। पहिलो बाहिरबाट आउने कष्ट र दुःखहरू र दोस्रो पापमा ल्याउने मनभित्रका अभिलाषाहरू। यस पदमा मती विशेष गरी मनभित्रको परीक्षाको बारेमा भन्छन्। परमेश्वरले हामीलाई पापमा पुर्याउन कहिले पनि परीक्षा गर्नुहुन्न। हाम्रा दुष्ट अभिलाषाहरूद्वारा हामीलाई परीक्षा गरेर पापमा ल्याउने चाहिँ शैतान हो, अनि हामीभित्र रहेको पुरानो मनुष्यत्व पनि हो जुनले शैतानलाई सधैँ त्यस्तो काम गर्नलाई सहायता गर्दछ। येशूका केही दुष्ट अभिलाषहरू थिएनन्, त्यसकारण पवित्र आत्माले उहाँलाई परीक्षित हुनलाई उजाड स्थानमा डोर्याउन आवश्यक थियो। दुष्ट अभिलाषाबाट परीक्षित हुनु त पाप होइन, पाप चाहिँ यही हो दुष्ट अभिलाषाको परीक्षामा पर्नु। येशू साह्रै परीक्षित हुनुभए तापनि परीक्षामा खस्नु भएन। येशु प्रभुले बप्तिस्मा लिनुभएपछि उहाँ झट्टै शैतानबाट परीक्षित हुनुभयो। धेरै विश्वासीहरूको अनुभव त्यस्तै छ। जब हामी बप्तिस्मा लिन्छौ र विश्वासद्वारा परमेश्वरको परिवारमा प्रवेश गर्छौ वा विश्वासमा अगाडि बढ़िरहेका हुन्छौ, तब शैतान असाध्यै रिसाउँछ र हामीमाथि हमला गरेर त्यसको अन्धकारको राज्यमा फेरि ल्याउने कोशिश गर्छ, वा कुनै न कुनै तकलीफ कष्टहरू त्यसले हामीलाई दिइरहेको हुन्छ। शैतानको आक्रमणमा स्थिर रहनलाई हाम्रो एउटा मुख्य उपाय यो हो कि हामी अब परमेश्वरका छोराछोरी हौ भन्ने र जान्नु, परमेश्वरले येशूको बारेमा यिनी मेरा प्रिय पुत्र हुन् भनेर भर्खरै भन्नुभएको थियो र पवित्र आत्मा येशूमाथि ओर्लनु भएको थियो र उहाँ पवित्र आत्माले परिपूर्ण भएर उजाड स्थानमा जानुभयो। जब हामी परीक्षाको सामना गर्छौं तब हामी सम्झौं कि हामी पनि परमेश्वरका छोराछोरी हौं अनि हामी पवित्र आत्माले भरिपूर्ण हौ भनेर प्रार्थना गरौं, ताकि येशू जस्तै हामी शैतानमाथि विजय प्राप्त गर्न सकौं। भनिएको छ, तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड स्थानमा लगिनुभयो। अनि दुई र तीन पदमा हामी पढ्छौ, उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँ कहाँ आएर भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होउन् भनी आज्ञा दिनुहोस्। यो उही खालको परीक्षा हो जुन हब्बा कहाँ आएथ्यो। पहिलो परीक्षा चाहिँ शारीरिक सम्बन्धमा थियो। उत्पत्ति 3:6 भनिएको छ, तिनले देखिन् कि त्यो रूखको फल खानको लागि एकदम असल थियो। प्रभु येशूलाई ढुङ्गाहरू रोटीमा परिणत गर्नलाई भनियो। पहिलो योहन्ना 2:15-16 भन्छ, यस्ता ख्रिस्टियनहरूको लागि परीक्षा चाहिँ शरीरको अभिलाषा हो। अनि 4 हामी पढ्छौ, तर येशूले जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहनेछ। यो कुरा चाहिँ व्यवस्था 8:3 हामी पाउँछौ र यो वचन दोहोर्याएर शैतानलाई उहाँले सामना गर्नुभयो। अब दोस्रो जाँचको हामी देख्छौ, मती 4:5-6, तब दियाबलसले अर्थात शैतानले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। मित्र, शैतानले भजन संग्रह 91:11-12 यो वचन उद्धृत गर्दछन्। अहिले यो चाहिँ आत्मिक परीक्षा हो। हब्बाको लागि तिनले देखिन् कि त्यो फल कसैलाई बुद्धिमान बनाउन सक्ने थियो। यो चाहिँ ख्रिस्टियनहरूको निम्ति जीवनको सेखी हो, जीवनको घमण्ड हो। अनि 7 हामी पढ्छौ, येशूले त्यसलाई भन्नुभयो, लेखिएको छ, तैले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु। या शैतानले व्यवस्था 6:16 वचन उद्धृत गर्दछ। र तेस्रो परीक्षा चाहिँ मनोवैज्ञानिक सम्बन्धको परीक्षा छ। 8:9 हामी पढ्छौ, फेरि दियाबलसले अर्थात शैतानले उहाँलाई एउटा अग्लो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो र उहाँलाई भन्यो, तपाईले घोप्रेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईलाई दिनेछु। शैतानले विश्वका राज्यहरू र तिनीहरूको महिमा उहाँलाई देखाउनुभयो। यो चाहिँ मनोवैज्ञानिक परीक्षा हो। मानिस शक्तिको लागि अभिलाषा राख्दछ, उत्कर्ष इच्छा राख्छ। हब्बालाई उही परीक्षा गरिएको थियो। उत्पत्ति 3:5 असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वर जस्तै हुनेछौ। हामी धेरै यो जाँचमा पराजित हुन्छौ, हार खाँदछौ। अब प्रभु येशूको उत्तरको ध्यान दिनुहोस्। 10 भन्नुहुन्छ, तब येशूले त्यसलाई भन्नुभयो, शैतान त दूर होइजा, किनभने लेखेको छ, तैले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। उहाँ अर्थात प्रभु येशू ख्रिष्ट व्यवस्था 6:13-10:20 कुरालाई यहाँ उद्धृत गरिरहनु भएको छ। मित्र, हामीले यो कुराको याद राख्न आवश्यक छ कि हाम्रा प्रभुले हरेक पल्ट शास्त्रबाटै शास्त्रको प्रयोग गर्नु भएर उत्तर दिनुभयो शैतानलाई, अनि निश्चय नै यससँग हामी सबैको लागि सन्देश छ। किन हामी धेरैजना आफ्नो क्रिस्चियन जीवन यापनमा समस्याहरू कठिनाईहरू पाइरहेका छौं? म तपाईलाई भनौं, यो परमेश्वरको वचनको अनभिज्ञताको कारणले हो, त्यसको ज्ञान नभएको कारणले हो। यो कुराको ख्याल गर्नुहोस् कि हाम्रा प्रभुले सधैँ परमेश्वरको वचन दिनुभएर उत्तर दिनुभयो। म विश्वास गर्छु कि परमेश्वरको वचनसँग तपाईँको विशेष निश्चित समस्याको लागि उत्तर छ। यसको मतलब यो होइन कि तपाईँको समस्याको उत्तर म जान्दछु। यसको मतलब यो होइन कि तपाईँको मानसिक रोगको चिकित्सक वा तपाईँको मनोविज्ञान जान्ने व्यक्तिले तपाईँको समस्याको समाधानको जान्दछ, तर परमेश्वरसँग तपाईँको समस्याको लागि उत्तर छ, अनि त्यो उहाँको वचनमा छ। त्यसकारण हामीले अझ राम्ररी पवित्र धर्मशास्त्र जान्न आवश्यकता छ। मित्र, यो कुराको म दोहोर्याउन चाहन्छु कि येशूले शैतानलाई हरेक समय परमेश्वरको वचनद्वारा उत्तर दिनुभयो। उहाँले आफ्नो उत्तरको लागि परमेश्वरको वचनको प्रयोग गर्नुभयो, अनि परमेश्वरको सन्तानको लागि त्यो पर्याप्त छ। यस्तो लाग्छ शैतानले पर्याप्त र असल उत्तरहरू पायो, किनभने अर्को पदमा हामी पढ्छौ 11 मत्ती 4:11, तब दियाबोलस अर्थात शैतान उहाँलाई छोडेर गयो र स्वर्गीय दूतहरूले आएर उहाँको सेवा टहल गरे। मित्र, Luke 4:13 हामीलाई भन्दछ कि शैतानले उहाँलाई सबै परीक्षा गरिसकेपछि केही समयसम्म छोडेर गयो। मलाई लाग्छ त्यो शैतान अर्को दिन फर्केर आयो र उहाँलाई पूरा जीवनभरि परीक्षा गरिरहेको थियो। विशेष गरेर हामी गेतेसमुनिको बगैँचामा शैतानको परीक्षाको देख्छौ, जहाँ येशूले अवर्णनीय कष्ट दुःख वेदना सहनुभयो। अहिले हाम्रा प्रभु येशूको जीवनमा त्यो घटनाको छोटो सारकथन बनाऊ र यसले स्पष्ट रूपले सिकाउने केही कुराहरूको ध्यान दिऊ। सबभन्दा पहिले हामीले देख्यौं कि येशू राजाको रूपमा जन्मनु भएको थियो। उहाँलाई राजाको रूपमा परिचय गरिएको थियो। उहाँ राजाको रूपमा बप्तिस्मा दिइयो र अहिले हामीले उहाँलाई राजाको रूपमा परीक्षित हुनुभएको देख्दछौ। पूरा मत्ती रचित सुसमाचारको पुस्तकमा येशू राजाको रूपमा उल्लेख गरिएको छ। यो परीक्षाले थुप्रै कुराहरूको प्रकट गर्दछ। एउटा कुरा चाहिँ यो हो, शैतान व्यक्ति हो। येशूसँगको यो सम्पर्कमा त्यसलाई व्यक्तिको रूपमा व्यवहार गरिएको छ। यसले हरेक बाइबलमा विश्वास गर्ने विश्वासीहरूको उत्तर दिँदछ जससँग त्यसको बारेमा प्रश्न छ, किनभने त्यहाँ कोही कोही छन् जो जिद्दी गर्दछन् कि शैतान खाली प्रभाव मात्र हो। अनि उही समयमा हामी यो पनि ध्यान दिउ कि शैतानको अति नै चलाकीपूर्ण धूर्तपूर्णको पेच हाल्ने तरिका। त्यसले उहाँलाई पहिले भन्यो, यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी होन् भनी आज्ञा दिनुहोस्। अर्को शब्दमा यसलाई त्यस तरिकामा प्रमाणित गर्नुहोस् जुन परमेश्वरको तरिका होइन। निश्चय नै त्यहाँ येशूलाई अपराध गर्न लगाउने परीक्षा थिएन। उहाँको लागि त्यो खास परीक्षा हुने थिएन, किनभने येशूको अभिरुचि असल गर्नु थियो। उहाँको सधैँ योजना इच्छा असल गर्नुहुन्थ्यो, असल गर्ने काम हो। जबकि रोटी शारीरिक जीवनको मुख्य स्रोत भएकोले ढुङ्गालाई रोटी बनाउने काम अति नै असल काम हुने थियो। अनि पछिबाट आफ्नो सेविकाईमा उहाँले हजारौंलाई रोटी पाउनुभयो। तर शैतानको परीक्षाको खास उद्देश्य चाहिँ येशूलाई आफ्नो शारीरिक जीवनको लागि परमेश्वरको इच्छाबाट बाहिर हिँड्न लगाउनु थियो। उही समयमा हरेक परीक्षामा प्रभु येशूले परमेश्वरको वचनबाट उत्तर दिनुभयो। अर्को शब्दमा एफिसी 6:17 पद अनुसार आत्माको तरवार प्रयोग गर्नुभयो परमेश्वरको शत्रु र मानिसको शत्रुमाथि विजय हुन। हरेक समय उहाँको उत्तर थियो, यो लेखिएको छ, ओ मित्र, यदि हामी आत्माको तरवार चलाउने काममा धेरै होसियार भए हामी निश्चय नै आत्मिक लड़ाईमा विजय हुने थियौं। तपाई र म रहेको दिनमा यो हाम्रो हतियार हो र यो अति नै प्रभावकारी हतियार हो। अनि अर्को चाखलाग्दो कुरा चाहिँ येशूले व्यवस्थाको पुस्तकबाट वचन उद्धृत गर्नुभयो। दोस्रो कुरा, शैतान येशूले अति नै ठूलो आश्चर्य कर्म गरेर धार्मिक लिडर बनेको चाहन्थ्यो, न कि परमेश्वरले गर्न तोक्नु भएको तरिकाद्वारा। शैतानको तरिका र योजना चाहिँ ख्रिष्टको क्रुसको गुमाउनु वा त्यसलाई छोड्नु हो वा त्यसको अपेक्षा गर्नु हो। आज विश्वमा धेरै मण्डली र अगुवाहरूको जीवनमा यस्ता कुराहरूले धेरै प्रभाव पारेको हामी देख्छौं। उनीहरू यहाँ शैतानद्वारा प्रस्तावित कुरामा धेरै झुकाउ भएको हामी देख्छौं, अर्थात आश्चर्य कर्मतिर पछि कुदेर उनीहरूले ख्रिष्टको क्रुसलाई बिल्कुलै छोडेका छन्। शैतान येशूलाई आश्चर्य कर्मद्वारा धार्मिक अगुवा बन्न प्रस्ताव गरिरहेका कुरालाई तिनीहरूले अंगालिरहेका छन्। मित्र, आज आश्चर्य कर्म गर्नेहरू मिरेकल वर्करहरूको फन्दामा पर्ने काम अति नै खतरनाक हो। हामी देख्छौ धेरै मानिसहरू विश्वमा चंगाई गर्नेहरू वा चंगाईकर्ताहरू अर्थात फेथ हिलरहरू भनाउँदाहरूको पछि पछि लागेका छन्। मलाई थाहा छैन किन धेरै मानिसहरू त्यस प्रकारका कुराहरू पछि लाग्छन्। वास्तवमा छानबिन गर्दा त्यहाँ कुनै वास्तविक आश्चर्य कर्महरू उनीहरूको सेवाहरूमा भएको छैन। त्यहाँ हामी अति नै ठूलो भावना आवेग जोडिएको देख्छौ। श्रोता, मलाई अबुझै नगर्नुहोला कि म आश्चर्य कर्ममा विश्वास गर्दिन। अह, म अति नै धेरै आश्चर्य कर्ममा विश्वास गर्छु। प्रभु येशूले आज पनि त्यो गर्न सक्नुहुन्छ। मतलब म विश्वास गर्छु कि तपाईँ सिधै महान वैद्य डाक्टर कहाँ जानुहोस् जो हाम्रो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। जब तपाईँको जीवनमा केही गम्भीर समस्या छ, तपाईँ कुनै चंगाईकर्ताहरू झाँक्रीहरूको पासमा नजानुहोस्। तपाईँले गर्नुपर्ने कुरा नै सबै समस्याको विशेषज्ञ महान डाक्टर येशू प्रभु कहाँ लैजानुहोस्। मैले मेरा धेरै मामलाहरू मेरा समस्याहरू उहाँ कहाँ लगेको छु अनि उहाँले मलाई ठिक गर्नुभएको छ अनि म तपाईँहरूलाई उहाँ कहाँ जाने सिफारिश गर्छु। म विश्वास गर्छु उहाँ कहाँ सिधै आफ्नो समस्या लिएर जान सक्नुहुन्छ। के आश्चर्य कर्म गर्नेहरूको माध्यमद्वारा होइन, कुनै मानिसहरूले आश्चर्य कर्महरू गर्न सक्दैन अनि प्रभु त्यस तरिकामा धार्मिक लिडर बन्न कोसिस गर्नु भएन जुन तरिकामा शैतान चाहन्थ्यो। यो अति नै चाखलाग्दो छ। तपाईँलाई थाहा गर्नुहुनेछ कि शैतान पटक पटक शास्त्रको उद्धृत गर्दै शैतानले पटक पटक शास्त्रको उद्धृत गर्यो। उसले भन्यो, किनकि उहाँले आफ्ना स्वर्गीय दूतहरूलाई आज्ञा दिनुहुनेछ, तिनीहरूले आफ्ना हात हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। शैतानले यो भजन संग्रह 91:11-12 पदबाट उद्धृत गरेको शास्त्रको खण्ड हो। शैतान शास्त्रको उद्धृत गर्ने काममा अति नै सिपालु छ, तर त्यसले बिल्कुलै सटीक र सही तरिकाले चाहिँ कहिले पनि उद्धृत गरेन। शेक्सपियरले भनेथ्यो, शैतानले शास्त्रको आफ्नो उद्देश्यको लागि उद्धृत गर्न सक्यो, तर वास्तवमा शैतान आफ्नो उद्देश्यको लागि शास्त्रको गलत उद्धृत गर्दथ्यो। शैतानले भजन संग्रह 91 अति नै महत्वपूर्ण अनुच्छेदको उद्धृत गर्न बिर्से वा छोडे। बिर्सेको होइन, त्यसले छोड्यो। त्यो हो तिम्रा सबै मार्गहरूमा रक्षा गर्न। यो त्यस पदको अति नै महत्वपूर्ण भाग हो। शैतान येशूले परमेश्वरको तरिका र बाटोको उपेक्षा गर्न व्यवस्था गर्न लगाउन प्रयास गरिरहेको थियो। मेरो मित्र, यो सधैँ परमेश्वरको इच्छा होइन कि उहाँले तपाईँ र मेरो जीवनमा आश्चर्य कर्महरू मात्र गर्ने। आज यस्ता विचारहरू व्यापक छन् कि केही काम गर्न परमेश्वरलाई विवश गर्न सकिन्छ। बाध्य गर्न सकिन्छ। मानव उहाँ हाम्रो नोकर हो, जसलाई जे गर्न आज्ञा दिइन्छ त्यो उसले गर्नेछ। मित्र, हामी त्यो गर्न सक्दैनौ। परमेश्वर सर्वभाव सत्ता परमेश्वर हुनुहुन्छ। हामी खालि उहाँको सृष्टिहरू मात्र हौ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। हामी उहाँको इच्छामा समर्पित र अर्पित हुनुपर्छ। यो कहिले कहीँ त्यति प्रिय आनन्दको कुरा हुन सक्दैन, तर परमेश्वरको इच्छा नै महत्वपूर्ण हो, न कि तपाईँ र मेरो इच्छा। अर्को कुरा, यस परीक्षाले उठाएको प्रश्न यो हो कि शैतानले प्रभु येशूलाई यो संसारको राज्यहरूको दिन प्रस्ताव राख्यो। के शैतानसँग दिनलाई संसारका राज्यहरू उसको अधिकारमा छ? यसको उत्तर दिनभन्दा पहिले यस कुरामा विचार गर्नुहोस्। म तपाईँलाई मेरो उत्तर दिनेछु। प्रभु येशूले शैतानको त्यस कथनको अर्थात संसारका राज्यहरू दिने प्रस्तावको कथनको कति पनि खण्डन गर्नुभएन अनि त्यसको कति पनि चुनौती दिनुभएन। येशूले उसलाई भन्नुभएन, संसारका राज्यहरू दिने प्रस्ताव मलाई तिमीले गर्न सक्दैनौ, किनभने तिनीसँग दिनलाई त्यो छँदै छैन। म विश्वास गर्छु कि शैतानसँग दिने ती कुराहरू थिए। यस तथ्यले हामीलाई आज संसारमा हामीले पाइरहेको कठिनाई र कष्टहरूको अलिकता अलग्गै दृष्टिकोणको दिँदछ। शैतानले विश्वको हरेक कुरा चलाइरहेको छ, धार्मिक, आत्मिक, मनोवैज्ञानिक, सामाजिक, राजनैतिक, हरेक क्षेत्रमा। आज हरेक विकृति, हरेक खराबीहरू, हरेक अस्त व्यस्तताहरूको पछाडि म विश्वास गर्छु शैतानको प्रभाव छ। सबै खराबीको जड र मूल कारण त्यो नै हो। त्यो मानव जातिको र परमेश्वरको शत्रु हो, त्यो आत्मिक शत्रु हो, त्यो परमेश्वर बन्न चाहन्थ्यो। यो कुरा याद राखौ। उसले येशूलाई भन्यो, तपाईँले घोप्टेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। पद एघारमा हामीले देख्यौं, तेस्रो परीक्षापछि शैतानले प्रभु येशूलाई केही समयको लागि छोड्यो, तर निश्चय नै उसले सधैँको निम्ति उहाँलाई छोडेन। मित्र, यी तीनवटा परीक्षा हुने बेलामा शैतानलाई जित्नको निम्ति परमेश्वरको वचन हतियार जस्तै प्रयोग गर्न सकिन्छ भन्ने कुरा प्रभु येशूले हामीलाई देखाउनुभयो। परमेश्वरको वचन पवित्र आत्माको तरवार हो, त्यो चाहिँ विश्वासीहरूको निम्ति एउटा हतियार हो। हामीले शैतानका विरोध गर्छौं भने त्यो हामीबाट हट्नेछ अनि हामी त्यसको निरन्तर सामना गर्नुपर्दछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टिय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टिय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।